हामी चाहिँ गन्ती 25 अध्यायमा 1-3 पद अस्तिको हप्ता अध्ययन गरेको यो खण्ड नै हो, त्यहाँ पढेर हामी सुरु गर्नेछौँ। पहिला हामी प्रार्थना गरौँ। प्यारो परमेश्वर पिता, हामीलाई सिकाउनुहोस् अझ र तपाईँको ज्ञानमा हामी बसालिन, स्थिर हुन र तपाईँको विचारहरू बुझ्न, तपाईँको वचनबाट, तपाईँले विगतमा गर्नुभएको कार्यहरूबाट तपाईँको ज्ञानमा हामी बढ्न पाइरहेका छौँ। हाम्रो चेतावनीको लागि लेखिएका हुन् अनि हामीलाई सिकाउनुहोस् पिता, एक एकलाई धन्यवाद चढाउँछौँ प्रभु येशूको नाममा, आमेन। गन्ती 25 1-3 पद हामी पढ्नेछौँ फेरि। अनि इजरायलीहरू सित्तिममा बसेका थिए अनि मानिसहरूले मोआबका छोरीहरूसँग वेश्याकर्म गर्न थाले, अनि स्त्रीहरूले मानिसहरूलाई तिनीहरूका देवताहरूका बलिदानहरूमा बोलाए, अनि मानिसहरूले खाए र तिनीहरूका देवताहरूलाई दण्डवत गरे। यसरी इजरायल बाल पोरसँग टाँसियो अनि परमप्रभुको क्रोध इजरायलको विरोधमा दम्कियो। यहाँ हामीले हेर्यौँ कसरी संसार चाहिँ जहिले पनि एकदम अग्रसर छ, के गर्न अग्रसर छ भने परमेश्वरका जनहरूलाई उनीहरूको मार्गमा खिच्नलाई चाहिँ उनीहरू अग्रसर छन्, उनीहरू तटस्थ भएर बसिरहेको छैन। अनि उनीहरूले बोलाए पुरुषहरूलाई, स्त्रीहरूले, अनि 3 पदमा उनीहरू परमेश्वरको जनहरू इजरायल चाहिँ बाल पोरसँग, बाल यो चाहिँ मालिक भन्ने शब्द, झुटा ईश्वरलाई उनीहरूले मालिक भनिरहेछन्, जसरी हाम्रो देशमा पनि पशुपति अथवा पशुको मालिकलाई चाहिँ ईश्वर भनिरहेका छन्। अनि त्यो बेलामा चाहिँ यो पोर, यो चाहिँ हाम्रो भूगोल याद गर्नुहोस् है, यो भयो यर्दन नदी, होइन, यो चाहिँ भयो प्रतिज्ञाको देशभित्र हामी छौँ, यर्दन नदी पारी हामी हेरिरहेका छौँ पूर्वतिर। अनि अझ पर हेऱ्यो भने चाहिँ मोआब, के अरे त्यहाँ आमोन, अनि अझ तलतिर मोआबको डाँडाहरू छन्, अनि त्यहाँ पोर ठाउँको नाम पनि हो, अनि त्यो उनीहरूले मान्ने झुटा ईश्वर बाल पोरको पूजामा चाहिँ इजरायलीहरूलाई चाहिँ बोलाएर उनीहरूलाई मूर्ति पूजामा चाहिँ फसाएका थिए। बाल पोरसँग इजरायल टाँसियो, जबकि उनीहरू चाहिँ हामी यहोवा परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ, अघि हामीले सुन्यौँ, हामीले जान्दछौँ कि तपाईँ मात्र हुनुहुन्छ र अरू कोही छैन भनेर उनीहरू सिनाई पर्वतमा परमेश्वरसँग करारमा बाँधिएका र त्यसमा स्वीकार गरेका व्यक्तिहरू चाहिँ करारलाई भङ्ग गर्दैछन्। अनि अघि विजय भाइले पनि बाँड्नुभयो कसरी इजरायल चाहिँ एकमात्र साँचो परमेश्वरको गवाही हुनु पर्थ्यो, सबै मूर्ति पूजकहरूको बीचमा, सबै मूर्ति पूजकहरू कहाँबाट आए, बाबेलबाट आए है, संसारभरि नै, अनि परमेश्वरले चाहिँ आफ्नो जाति इजरायललाई चाहिँ आफ्नो ज्ञानमा उनीहरूलाई बसाल्दै हुनुहुन्थ्यो, उहाँले प्रमाण दिनुभएको थियो म मात्र परमेश्वर हुँ भनेर। कसरी प्रमाण दिनुभयो, मिश्र देशलाई न्याय गरेर, मिश्र देशको देवताहरूले केही गर्नै सकेन, जब परमेश्वरले चाहिँ 10 विपत्तिहरू पठाउनु भयो, उनीहरूले मान्ने सब देवताहरूमाथि हो त्यो सब न्यायहरू, पानी घाम ढ्याउका सबै उनीहरूले मान्ने, चराचुरुङ्गीहरू किरा फट्याङ्गाहरू, परमेश्वरले प्रमाणित गर्नुभयो आफू साँचो सृष्टिकर्ता परमेश्वर भएको, लाल समुद्रलाई 2 भाग गरेर आफ्नै आँखाले देखायो इजरायलीहरूले, तपाईँ मात्रै साँचो परमेश्वर हुन्छ। उनीहरूले प्रमाण पछि प्रमाण पाउँदै गए, तैपनि कति छली छ मान्छेको हृदय, कति चाँडो साँचो परमेश्वरबाट फर्किन सक्छ, तपाईँ नठान्नुहोस्, मेरो हृदय त एकदम स्थिर छ, म त कहिले पनि परमेश्वरलाई इन्कार गर्दिनँ नभन्नुहोस्। पत्रुसले पनि त्यही भनेको थियो, प्रभु केही बाह्र मध्ये एक चेलाले अनि प्रभुलाई चाहिँ इन्कार गर्नु पछि हटेन। यहाँबाट हामीलाई चेतावनी के दिएको छ भने, अनि बाइबलमा उदाहरण पनि दिएको छ कि मान्छे चाहिँ साँचो परमेश्वरलाई चिनेर पनि अरू थोकलाई नै ठुलो मान्न सक्छ। तपाईँले पनि सक्नुहुन्छ। सोलोमानको अघि उदाहरण हामीले सुन्यौँ। सोलोमान यति बुद्धिमानी राजा, अनि उसको बुद्धि परमेश्वरबाट आएको थियो, वचनबाट आएको थियो। शिबा, शबाको रानी आए, शबा भनेको यमन, धेरै टाढाबाट त्यो बेलाको लागि। अनि तर चाहिँ वृद्ध अवस्थामा सुलेमान पनि मूर्तिलाई पुज्न पुग्यो, पहिलो राजामा एकचोटिपल्ट ऊ पनि मूर्तिसँग टाँसिन पुग्यो। कसरी भयो भने, यो पनि आइनाहरूद्वारा, स्त्रीहरूद्वारा, कस्ता स्त्रीहरूबाट, मूर्ति पूजक स्त्रीहरूबाट। त्यसैले विश्वासीहरूलाई जहिले पनि विवाहको सम्बन्धमा अविश्वासीहरूसँग विवाह गर्न चाहिँ मनाइ गरेको छ। इजरायललाई पनि अन्य जातिहरूसँग विवाह गर्न मनाइ गरेको कारण नै के थियो भने, अन्य जातिहरूले चाहिँ तिनीहरूलाई मूर्ति पूजामा लान्छ। सलमन कसरी यस्तो पापमा फसे? पहिलो राजाको 11 अध्यायको अघि 10 अध्याय हामीलाई बाँड्नु भएको थियो, जहाँ सलमन सफल भइरहेको थियो, तर हामीलाई घडीघडी चेतावनी दियो इजरायल असफल भयो। सुलेमान धरी असफल भएको पाउँछ वृद्ध अवस्थामा। 11:1 तर राजा सुलेमानले फाराओकी छोरीको साथमा अरू धेरै विदेशी स्त्रीहरू, अर्थात् मोआबी, अम्मोनी, एदोमी, सिडोनी र हित्ती स्त्रीहरूसँग प्रेम गरे। ती जातिहरूबाट जसको विषयमा परमप्रभुले इजरायलीहरूले यसो भन्नुभएको थियो, तिमीहरू तिनीहरूको बीचमा नजानु, न त तिनीहरू तिमीहरूको बीचमा आ, किनकि निश्चय तिनीहरूले तिनीहरूको हृदय तिनीहरूका देवताहरूको पछि लाग्ने तुल्याउनेछ। यिनीहरूसित सुलेमान प्रेममा टाँसिए। अनि जब उनी यसरी मूर्ति पूजक स्त्रीहरूसँग टाँसिए, अनि तपाईँ एउटा किन यो गरे होला भने, चाहिँ इजरायलमा थिएन र सुलेमानले चाहिँ त्यो बेलाको अरू देशको राजाहरूको नक्कल गरिरहेको थियो। अनि त्यो जहिले पनि खतरा हो, संसारसित के न हो, एक नासे न हो। ऊ चाहिँ अरूहरूले के गर्थ्यो भने, आफ्नो राज्यलाई स्थिर, दृढ र बलियो पार्नलाई चाहिँ एउटा विदेशी स्त्री, विदेशी राजाको छोरी बिहा गर्न चाहन्थ्यो, ताकि त्यो विदेशी राजाले मलाई आक्रमण नगरोस्, किनभने म त ज्वाइँ परेँ नि त, ज्वाइँलाई त आक्रमण नगर्ला नि। त्यसैले उसले फारो, सिडोन, आमोनी, मुआबी भयो उसले। यो चाहिँ संसारिक सोचायो। यसरी के भयो भने, उसले यो बिहा गरेपछि तिन पद, अनि उनका 700 राजकीय पत्नीहरू थिए। अब अवश्य नै उनीहरूसँग समय बिताउनु त उसको पुरुष नै थिएन, यो चाहिँ खालि राजनीतिक मात्र थियो, वास्तवमा राजनीतिक मात्र है। अनि त्यो बेलाको मध्य पूर्वको राजाहरूले यस्तै गर्थे। यस्तो पुस्तकमा तपाईँले पनि पढ्नु भएको छ। अनि अझ तपाईँलाई यहाँ अरू कुरा पनि छ, 700 त राजकीय पत्नी भए, 300 उपपत्नीहरू 1000 भयो त्यहाँ। अनि उनका पत्नीहरूले उनको हृदय बहकाइदिए। यो चाहिँ सब राजनीतिक कारण, उसको एउटा मानवीय सोचाइले गरेको थियो। अनि यहाँ 4 पदमा ल्याएको छ, अनि यस्तो भयो जब सुलेमान वृद्ध भए, तब उनका पत्नीहरूले उनको हृदय अन्य देवताहरूको पछि लाग्ने तुल्याइदिए, अनि उनको हृदय परम प्रभु भनेको यहोवा आफ्ना परमेश्वरसित के थिएन, सिद्ध थिएन। भनेको यो सिद्ध भन्ने शब्द चाहिँ पुरा, जस्तो कि ढुङ्गालाई फलामको हतियारले नकाटिकन सिङ्गो सिङ्गो ढुङ्गाको चाहिँ बेरी बनाउनु पर्थ्यो इजरायलीहरूले, त्यही शब्द हो। सिङ्गो हृदय थिएन, यहाँ त विभाजित छ, अब श्रीमतीहरूलाई खुसी पार्नु परेको छ उसले, किनकि श्रीमतीहरूले भन्छ हाम्रो थान खै नि त, हामी त यस्तो मान्छ भन्छ, ल ल तिम्रो थान ऊ त्यहाँ बनाऊ, तिम्रो थान त्यहाँ बनाऊ, तिम्रो खोपी यहाँ बनाऊ होइन, अनि उनीहरूले चाहिँ आआफ्नो थानहरू बनाउन थाले। तर सुलेमानको बुवाको हृदय चाहिँ, दाउदको हृदय चाहिँ परम प्रभुतिर सिद्ध थियो, कहिले पनि उसको कमजोरीहरू भएर पनि ऊ कहिले पनि मूर्ति पूजामा त लागेन, अरू कसैलाई उसले परमेश्वरभन्दा ठुलो मानेन। पाँच पद, किनकि सुलेमान सिडोनीहरूको देवी अस्तारोथ र अमोनीहरूको घृणित वस्तु मिल्कोमको पछि लागे, अनि सुलेमानले परमको दृष्टिमा खराबी गरे र उनी पुरा रीतिले परमप्रभुको पछि लागेनन् जसरी उनका पिता दाऊद लागेका थिए। सात पद, तब सुलेमानले यरुसलेमको पूर्वपट्टिको पहाडमा जैतुन डाँडा मोआबको घृणित वस्तु कमोशका निम्ति र अमोनीहरूको घृणित वस्तु मोलेखका निम्ति एउटा उच्च स्थान बनाइदिए, थान बनाइदिएछ त्यहाँ। किन यो थान बनाए? किनभने उसको पत्नीहरूको लागि। आठ पद, अनि यसरी उनले आफ्ना सबै विदेशी पत्नीहरूका निम्ति पनि गरिदिए जसले आफ्ना देवताहरूलाई धूप बाल्थेर बलि चढाउँथे। त्यसैले इजरायलको इतिहासमा चाहिँ अब इजरायल प्रतिज्ञाको देशभित्र छिर्ने बेला आइपुगेको छ। अब 40 वर्ष पार भइसक्यो, नयाँ पुस्ता अब आइसक्यो, दोस्रो चोटि अब उनीहरूको संख्याको गन्ती भएको छ 20 वर्षदेखि उभो, अनि उनीहरू चाहिँ छिर्ने बेलामा यो नराम्रो मूर्ति पूजाको उनीहरूभित्र भएको रोग चाहिँ फेरि बाहिर देखिन्छ, अनि यो घरिघरि उनीहरूको इतिहासमा चाहिँ पटक पटक देखा परेका हामी देख्नेछौँ हाम्रो अध्ययनमा प्रभु इच्छामा। अनि त्यसपछि के भयो? अब फर्केर जाउँ गन्तीको 25 अध्यायमा। नौ पदमा लेखेको छ, परमेश्वरले उनीहरूको बीचमा महामारी पठाउनु भयो, कतिजना मरे? नौ पदमा लेखेको छ, अनि त्यस महामारीद्वारा मरेकाहरूको संख्या 24,000 थियो। अब एकछिन हामी नयाँ नियममा एउटा पद तुलना गर्नेछौँ, पहिलो कोरिन्थी 10 अध्यायमा जाउँ। 24,000 लेखेको छ त्यहाँ होइन, पहिलो कोरिन्थी 10 अध्यायमा त्यो घटनालाई उल्लेख गरेको छ। हामी किन पुरानो नियम अध्ययन गर्दैछौँ हामी इजरायली नभएर पनि? किनभने वास्तवमा यो पुरानो नियम हाम्रै लागि लेखिएको हो, इजरायलीहरूले त्यति फाइदै लिएन यसबाट, हामी अनुग्रहको प्रबन्धमा जीवनीहरूको लागि विशेष फाइदा छ। हामीले चाहिँ यसबाट चेतावनी, सान्त्वना, शिक्षा पाउन् भनेर पवित्र आत्माले दिनुभएको। सात पदबाट सुरु गर्नेछौँ, पहिलो कोरिन्थी 10 7। छ पद पनि पढौँ है, जसरी तिनीहरूले लालसा गरे उसरी हामीले चाहिँ खराब कुराहरूको लालसा गर्नु हुँदैन भन्ने विचारले यी कुराहरू चाहिँ अब हाम्रा निम्ति उदाहरण भएका छन्। हामी मण्डली युगका विश्वासीहरूको लागि यो पुरानो नियम चाहिँ हामीलाई शिक्षाको निम्ति हो भने, सात पद, तिमीहरू मूर्ति पूजा नबन जसरी तिमीहरू मध्ये कतिजना बने जस्तो लेखेको छ, खान र पिउनलाई मानिसहरू बसेर खेल्नलाई उठे। यो चाहिँ सुनको बादशाहलाई पूजा गर्दाको घटनाको उल्लेख चाहिँ एक वाक्यमा गरिरहेछ। त्यसपछि आठ पद चाहिँ मुआब अथवा मिद्यानी स्त्रीहरूले चाहिँ मूर्ति पूजामा फसाएको घटना चाहिँ आठ पदमा छ। हामी व्यभिचार नगरौं जसरी तिनीहरूमध्ये कतिले गरे र एकै दिनमा 23,000 मरे। पहिला त्यो शब्द जुन व्यभिचार भनेछ नि, यहाँ त्यहाँ शारीरिक रूपमा नै व्यभिचार पनि हुँदै थियो। मैले अस्ति भने थिएँ यी प्राचीन धर्महरूमा चाहिँ उनीहरूको धर्मको पूजा आजको एउटा भाग नै के हुन्थ्यो भने व्यभिचार हुन्थ्यो। अनि तर बाइबलमा धेरै पटक चाहिँ परमेश्वरलाई हाम्रो मालिक बनाउनु पर्ने सट्टामा अरू थोकलाई मालिक बनाउनु चाहिँ त्यसलाई चाहिँ आत्मिक व्यभिचार भनिएको छ। एक्चुली याकुब चारमा पठाउनुहोस् है, यहाँ फर्किहाल्नेछ है, पहिलो कुरो चाहिँ 10 नछोड्नुहोस् है, याकुब चारको चार पदमा। याकुब चारको चारमा चाहिँ हामी विश्वासीहरूलाई यसरी चेतावनी दिएको छ, हे व्यभिचारी र व्यभिचारिणीहरू हो, किन यसरी भनेको? संसारसँगको मित्रता, ए त्यसको लागि पो भनेको छ, संसारसँगको मित्रता चाहिँ आत्मिक व्यभिचार हो। किनभने संसारसँगको मित्रता चाहिँ परमेश्वरसँगको के हो? शत्रुता हो भनी के तिमीहरू जान्दैनौ? यसकारण जो संसारको मित्र हुन चाहन्छ उसले आफूलाई परमेश्वरको शत्रु बनाउँछ, अथवा परमेश्वरको सामु आफूलाई घृणित बनाउँछ, उहाँलाई घिनलाग्दो बनाउँछ। अनि अब यहाँ एक्चुली फर्केछ पहिलेको 10 हामी व्यभिचार नगरौँ भनेछ। त्यसैले एक त शारीरिक व्यभिचारकै कुरा पनि हो, तर अर्कोतिर चाहिँ परमेश्वरलाई चाहिँ हो तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ भन्दै चाहिँ अरू थोकलाई हामीले ईश्वर बनाइरहेछौँ कि के जस्तो नि एउटा स्त्रीले चाहिँ आफ्नो श्रीमानलाई चाहिँ तपाईँ नै मेरो श्रीमान हो अरू कहाँ हो र भन्दै अर्को श्रीमानसँग जानु चाहिँ शारीरिक व्यभिचार हुन्थ्यो भने, एउटा व्यक्तिले चाहिँ परमेश्वरलाई मानेछु भन्दै चाहिँ झुटो कुराहरूलाई परमेश्वरलाई मन नपर्ने कुराहरूलाई नै ठाउँ दिनु चाहिँ आत्मिक व्यभिचार हो। तर यहाँ 8 चाहिँ तपाईँले यहाँ थाहा पाउनुभयो, यहाँ चाहिँ संख्या चाहिँ फरक दिएको छ। 24,000 मरे भनेको थियो महामारीमा, तर 8 चाहिँ 23,000 मरे भनेछ। अब जो जसले चाहिँ बाइबललाई चाहिँ मा गल्ती भेट्टाउन चाहन्छ उनीहरू चाहिँ यस्तो भेटाएपछि एकदम खुसी हुन्छ, ओ यहाँ गल्ती रहेछ है। अनि कतिचोटि चाहिँ हामीले चाहिँ कति कुरा नबुझेर पनि गल्ती जस्तो लाग्छ है, तर हामीले राम्रोसँग अध्ययन गर्दै गयो भने खास त्यो देखिएको यो जुरेको जस्तो खण्डहरू चाहिँ आपसमा मिल्न जान्छ। एउटा कुरा चाहिँ कतिले के अरे हामी व्यवसाय नगर्नु जसरी तिनीहरूमध्ये कतिले गरे र त्यसपछि 2 शब्द के छ त्यहाँ के भनेछ र एकै दिनमा 23,000 मरे है। त्यसैले एकै दिनमा मरेको चाहिँ 23,000 नै हो, तर पुरा महामारीमा चाहिँ मरेको चाहिँ 24,000 हो। एउटा सम्भावना चाहिँ के हुनसक्छ, अर्को चाहिँ किनभने विभिन्न सम्भावनाहरू छ, किनभने कतिचोटि हामीले पनि भन्छ नि 23-24 आएको अस्ति हाम्रो एउटा उमा अनि भन्छ 23 आएको अरे भन्छ, अर्कोले चाहिँ 24 आएको अरे, अब कतिजना 23-24 होइन। त्यसरी कतिचोटि हामीले कुरा गर्दा पनि त्यसरी नै प्रयोग गर्छौँ। अनि बाइबलमा पनि कतिपटक यो स्वतन्त्र गवाहीहरूद्वारा दिएको तथ्यहरू पाइन्छ। अर्को चाहिँ के भने त्यहाँ महामारी मात्र थिएन, तपाईँले याद गर्नुहोस् महापुजारी एलाजारको छोरा पिनहास र त्यहाँ अरू मिलेर चाहिँ त्यस मूर्ति पूजामा लागेका व्यक्तिहरूलाई मार्ने काम पनि उनीहरूलाई जिम्मा दिनुभएको थियो परमेश्वरले, अनि उनीहरू गएर पनि कतिजनालाई मारेका थिए। अनि त्यसैले अर्को सम्भावना चाहिँ 1,000 चाहिँ पिनहासहरूद्वारा मारिएको र 23,000 चाहिँ सिधै महामारीद्वारा मारिएको, अनि यसरी चाहिँ 24,000 पुगेको सम्भावना त्यसरी पनि छ। त्यसैले कुनै ठाउँमा तपाईँले बाइबल चाहिँ जुधेको जस्तो देख्नुभयो भने चाहिँ जुधेको होइन, हामीलाई के कुरा यहाँ अध्ययन अझ गहिरो साथ गर्न पर्छ भन्ने कुरा बुझ्नुहोस्। अनि झन् अचम्मको सुन्दरता भेट्टाउनुहुन्छ है। मत्ती मर्कुस लुका योहन्नाको अध्ययन गर्दा पनि त्यस्तै हो है, त्यो 4 झ्यालबाट चाहिँ प्रभु येशूलाई देखाइएको छ होइन त। ऊ यो चिज यो झ्यालबाट हेऱ्यो भने चाहिँ यो कालो स्पिकर होइन, त्यहाँबाट हेऱ्यो भने एक तरिकाले देखिन्छ, यताबाट हेऱ्यो भने अर्को तरिकाले देखिन्छ, उताबाट हेऱ्यो भने अर्को तरिकाले होइन, यताबाट त छेकेको छ कसरी हेर्ने होइन। तर 4 तरिकाले हेर्दाखेरि एउटै चिज पनि फरक फरक त्यसमा थप सूचना जानकारीहरू पाउँछ। त्यसैले मत्तीले एउटा झ्यालबाट प्रभु येशूको बारेमा बताउँदैछ, मर्कुसले अर्को झ्यालबाट, अनि लुका अनि योहन्ना, अनि त्यो 4 विवरणबाट चाहिँ हामीले पूर्ण चित्र हामीले पाउन सक्छौँ। कहिलेकाहीँ जुधेको जस्तो देखिन्छ, किनभने एउटा झ्यालबाट हेर्दाखेरि एकातिरको देखेको छ, अर्को झ्यालबाट देखेको, तर जुधेको होइन, खालि फरक पाटालाई हेरिरहेको, ठिक छ है। त्यसैले यस्तो उदाहरणहरू थुप्रै पाइन्छ है, अनि त्यो पनि एउटा कुरा मैले तपाईँहरूलाई बताउन चाहेको थिएँ। त्यसैले अब चाहिँ हामी गन्तीको 31 अध्यायमा जाउँ. यो मूर्ति पूजामा उनीहरू फसाउनलाई, व्यभिचारद्वारा इजरायलीहरूलाई फसाउनको पछाडि चाहिँ एकजना व्यक्ति थियो, त्यो व्यक्ति चाहिँ बालाम थियो भनेको थिएँ अस्ति नै. तर मैले चाहिँ तपाईँहरूलाई पद देखाउन बिर्सेँ है, आज हेर्नेछ है. त्यो चाहिँ हामी गन्तीको 31 अध्यायमा हेर्नेछौँ. गन्तीको 31 अध्याय अनि 16 पदमा, गन्ती 31 को 16, हेर यिनीहरूले नै इजरायलहरूलाई बालामको सल्लाह अनुसार पोहोरको विषयमा परमप्रभुको विरोधमा अपराध गर्न लागेका हुन् अनि परमप्रभुको समुदायमा त्यो महामारी फैलियो. त्यसैले तिमीले स्त्रीहरूसँग त्यसरी व्यभिचार गर्न र उनीहरूसँग पूजाआजामा चाहिँ मूर्ति पूजामा लाग्नलाई चाहिँ कसको आइडिया रहेछ यो इजरायललाई यसरी पापमा खिच्न? यहाँ त भनेको छ बालामको सल्लाह अनुसार भएको थियो. प्रकाशको 2 अध्यायमा पढाउँदा बालामको धेरै उल्लेख छ बाइबलमा. अनि आज चाहिँ केही कुराहरू थप हेर्नेछ उसको. प्रकाश बाइबलको अन्तिम पुस्तक 2 अध्यायमा चाहिँ हामी मण्डली युगको समयमा जिइरहेको छौँ अनि समय झन्झन खराब हुँदैछ. इजरायल जसरी झन्झन खराब हुँदै गयो, मण्डली युग पनि त्यसरी नै हुँदैछ है. अनि यहाँ चाहिँ यस्तो समय हुनेछन् भनेको छ कतिपय मण्डली भन्नेहरूको बिचमा 2 अध्याय को 14 पदमा, तर तिम्रो विरोधमा मेरा केही कुराहरू छन्. प्रभुले नै विश्वासी भन्नेहरूलाई भन्नु परिरहेछ, तिम्रो विरोधमा मेरा केही कुराहरू छन् किनकि तिमी कहाँ बालामको के मान्नेहरू छन्, शिक्षा मान्नेहरू छन् जुन बालामले बालाकलाई के सिकाए, इजरायलीहरूको सामु ठेस लाग्ने कारण राख्न अर्थात् मूर्तिहरूलाई चढाएको चिजहरू खान र व्यभिचार गर्न सिकायो. अब एकछिन बालामको बारेमा चाहिँ नयाँ नियममा 3 कुराहरू चाहिँ हामीलाई बताएको छ. एक चाहिँ बालामको बाटोको बारेमा बताएको छ. दोस्रो चाहिँ नयाँ नियममा बालामको भ्रमको बारेमा पनि हामीलाई बताएको छ. अनि तेस्रो चाहिँ भर्खर हेर्दैछौँ बालामको शिक्षाको बारेमा. त्यसैले 3 यसो बुझ्ने प्रयास गर्नु चाहिँ बालामको बाटो, बालामको भ्रम र बालामको शिक्षा. सबभन्दा पहिला चाहिँ बालामको बाटो भनेको के हो, दोस्रो पत्रस 2 अध्यायमा पढाउँछ हामी. दोस्रो पत्रस 2 अध्यायमा हामीलाई यहाँ बताइएको छ झुटा शिक्षकहरू कस्ता हुन्छन् भनेर हामीलाई चेतावनी दिने क्रममा चाहिँ बालामको उदाहरण हामीलाई दिएको छ. दोस्रो पत्रस 2:15, तिनीहरू यो झुटा शिक्षकहरू अधर्मको ज्यालालाई प्रेम गर्ने बोरको छोरा बालामको बाटोमा लागेर ठिक बाटोलाई त्यागी भड्किएका छन्. बालामको बाटो भनेको त्यसैले चाहिँ अधर्मको ज्यालालाई प्रेम गर्ने रहेछ. अर्थात् ज्यालादारी अगमवक्ता के उसै हो, उसलाई कहाँदेखि मगाएको हो नि त, मेसोपोटामियादेखि. ऊ चाहिँ प्रख्यात एकदम जोखाना नमुना गर्ने एकदम होइन अगमवक्ता भनेर उसलाई बोलाए. ऊ चाहिँ के को लागि आउँथ्यो भने ज्यालको लागि आउँथ्यो होइन. परमप्रभुको वचन बाँड्ने यशैया, यर्मिया यिनीहरू जस्तो कहाँ हुने हो, यो चाहिँ ज्याला पाउनलाई है. त्यसैले ज्यालादारी अगमवक्ता चाहिँ आफ्नो त्यो जान्ने ज्ञान भनौँ न, जान्नेहरू हुन्छ नि है, जान्नेलाई बोलाउँ, आफ्नो जान्ने ज्ञानलाई बेचेर केवल आफ्नो फाइदा खोज्ने कामलाई चाहिँ बालामको बाटो भनेको छ. अनि बाइबल बोकेर हिँड्ने व्यक्तिहरू पनि यस्ता हुन्छन् है, जसले चाहिँ बालामको बाटो नि त्यही भन्दैछ. दोस्रो पत्रस 2 यो अन्तिम समयमा यस्तै झन्झन झन्झन हुनेछ, जो चाहिँ बालामको बाटोमा अर्थात् अधर्मको ज्यालालाई प्रेम गर्ने बालामको बाटोमा लागेर ठिक बाटोलाई उनीहरूलाई सत्य सुसमाचार थाहा भएर पनि उनीहरू चाहिँ सत्यलाई त्यागेर भड्किएका छन्, उनीहरू चाहिँ मुक्ति नपाएका, उनीहरू ज्यालालाई प्रेम गर्ने व्यक्तिहरू. बालामको बाटो बुझ्नु भए ठिक छ, बालामको बाटो, अनि दोस्रो के अरे, बालामको भ्रम, बालामको भ्रम त्यो अध्ययन गरौँ। यहुदा एघार पदमा, यहुदा एघार ठिक प्रकाशको अगाडि यहुदाको पत्र पनि दोस्रो पत्रुससँग धेरै कुरा नै जुझ्दो छ, विशेष गरी अन्तिम दिनहरूमा सत्य त्याग अर्थात् जुदा शिक्षकहरूको बिगबिगी हुने कुराहरूको सवालमा चाहिँ यहाँ एघार पदमा पढ्दैछौँ, तिनीहरूलाई धिक्कार किनकि तिनीहरू कैनको बाटोमा लागे र ज्यालाका निम्ति बालामको के पछि लागे, भ्रमको पछि लालच साथ दगुरेर दगुरे र कोरहको विरोध गराइमा नष्ट भए। यहाँ एकदम धेरै कुरा बताएको छ है। अब एउटा चाखलाग्दो कुरा छ कि बाइबल पढ्दाखेरि जब हामी कुनै पनि बाइबलको कुनै पनि खण्ड पढ्छौँ, परमेश्वरले के चाहिँ हामीबाट माग गर्नुहुन्छ भने योभन्दा अगाडिको भाग सबै बुझेको उहाँले ठान्नुहुन्छ। त्यो त अलिक गाह्रो गाह्रो लाग्छ हामीलाई, तर तरिकै त्यही छ। कहीँ भन्न साथ हामीले बुझेको ठान्नुहुन्छ, कोरह भन्न साथ उहाँले बुझेको ठान्नुहुन्छ, बालाम भन्न साथ बुझेको ठान्नुहुन्छ। हामीले परमेश्वरको यो मनसायलाई चाहिँ एकदम राम्ररी जानेको उहाँले मानिलिनु भएको छ। एक दिन सोध्नुहुन्छ के गर्यो मैले दिएको प्रकाश। त्यसैले त हो बाइबल पढ्दाखेरि खै के बुझिनु जस्तो लाग्छ किनभने सुरुदेखि एकदम मसिनो साथ हेर्दै हेर्दै हामीले बुझ्दै हाम्रो जीवनमा लागू गर्दै पवित्र आत्मा भरोसा गर्दै जिएको उहाँ चाहनुहुन्छ। हामी अल्छी हुनु हुँदैन बाइबल अध्ययनमा चाहिँ पढ्न हामी सिक्नै पर्छ। पढ्न नजान्नेहरूले सिकाउने व्यक्तिहरू त थुप्रो भइसक्यो, म सिकाउँछु भनेर नि पढ्न चाहन्छु भन्ने व्यक्ति पो उठिरहेको छ नि। अब तर बालामको भ्रम भनेको के हो, बालामको भ्रम चाहिँ यो हो, उसले यहोवा साँचो परमेश्वरलाई चाहिँ मोलोक खिमोस यो अरू देवताहरू जस्तै ठानिरहेछ। अनि उसले के भन्ठान्छ भने यहोवा परमप्रभुले चाहिँ यो इजरायल जस्तो जातिलाई त श्राप दिनै पर्छ, दिन्छ होला है, म ट्राई गर्छु किनभने कसलाई थाहा छैन र 40 वर्षसम्म उनीहरू चाहिँ उजाड स्थानमा घुमिरहेको किन, इजरायलकै अविश्वासले भनेर सबैलाई थाहा छ। यो त नौलो खबर होइन, किन घुमिरहे, खै यिनीहरूले आफ्नो परमेश्वरले रिस उठाएछन्। अनि बालाम सोच्छ त्यसबाट श्राप त पाउँछ पाउँछ यिनीहरूले, अनि मेरो पैसा पाक्छ पाक्छ सोचिरहेको छ। त्यसै बालाकले चाहिँ निकै पैसा दिने चाहिँ उसलाई प्रतिज्ञा गरेका छन्। त्यसैले उसको भ्रम हो यो, उसले के ठान्छ भने उसको सोचाइमा चाहिँ परमेश्वरको परमेश्वर कस्तो हुनुहुन्छ उसले बुझेको छैन। खालि उसले चाहिँ एउटा 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 मानवीय नैतिकताको जस्तो मात्र परमेश्वर सोचिरहेको छ। उसलाई चाहिँ के चाहिँ थाहा छैन भने, के कुरामा पुरै अज्ञान छ भने, कि बलिदानद्वारा चाहिँ परमेश्वर इजरायलप्रति अनुग्रही हुन सक्छ। इजरायलको बीचमा चाहिँ परमेश्वर पुरा अनुग्रहमा कृपा आसनमा बसिरहनु भएको छ, किनभने उनीहरूले चाहिँ परमेश्वरले भन्नुभएको तरिकाले रगतको बलिदानद्वारा परमेश्वरसँग उनीहरूको चाहिँ एउटा कृपालु सम्बन्ध छ भन्ने कुरा चाहिँ उसले बुझेको छैन। त्यसैले उसले चाहिँ एउटा पवित्र परमेश्वर यो हो भने त श्राप त दिन्छ दिन्छ भन्ने उसको यो भ्रम हो वास्तवमा अनि उसले निकै प्रयास गर्छ तर उसले सक्दैन। त्यसैले बालामको भ्रम है चाहिँ के हो, उसले हाम्रो भाषामा भन्यो भने उसलाई सुसमाचार थाहा छैन कि पापीहरूको लागि ख्रिस्ट मर्नु भएकोले पापीहरूप्रति परमेश्वर एकदम क्षमाशील र अनुग्रहपूर्ण र उनीहरूलाई आफ्नै सन्तान र स्वर्गकै हकवाला बनाउन सक्छ भन्ने कुरा चाहिँ झुटा शिक्षकहरूले बुझ्दै बुझ्दैन। उनीहरूलाई चाहिँ खालि एउटा नैतिकता अनि व्यवस्था पालन गर्ने अनि हामी असल हुने त्यति मात्रै उनीहरूले भन्न जानेछन्। अनि बालाम पनि त्यस्तै थियो, चाहिँ उसको भ्रम त्यो थियो। तेस्रो चाहिँ भयो अघि नै हेरिसक्यो बालामको शिक्षा, यो चाहिँ के हो भने बालामले जुन राजाले उसलाई चाहिँ इजरायललाई श्राप दिन बोलाएको थियो नि, मोआबको राजा बालाक, उसले श्राप चाहिँ दिन सकेन तर के चाहिँ गर्न सक्यो भने उसले चाहिँ यिनीहरूलाई परमेश्वरले चाहिँ त्यसरी श्राप चाहिँ दिनु हुन्न रहेछ है. तर यिनीहरूलाई के अरे परमेश्वरले यिनीहरूलाई चाहिँ कृपा गर्न छोड्नु भएन, तर यिनीहरूलाई चाहिँ परमेश्वरको सुरक्षाबाट हटाउने एउटा उपाय चाहिँ उसले सोचे, त्यो चाहिँ पापबाट, मूर्ति पूजा र व्यभिचारबाट. अनि झुटा शिक्षकहरू चाहिँ बालाम जस्तै हुन्छन्, एक उनीहरूले पैसाको लागि गर्छन् जे गर्छ, नम्बर दुई उनीहरू अनुग्रह भनेको बुझ्दै बुझ्दैन, नम्बर तीन उनीहरू चाहिँ परमेश्वर चाहिँ अर्कै परमेश्वर के अरे उनीहरू चाहिँ परमेश्वरलाई चाहिँ बुझ्दैन. त्यसैले अहिले पनि सांसारिक मण्डलीहरूमा गयो भने उनीहरूले मान्ने परमेश्वर अर्कै परमेश्वर हो वास्तवमा, अनि त्यसपछि बुझ्नुहुन्छ. उनीहरूले मान्ने यीशु पनि अर्कै यीशु छ, यीशु त यीशु भन्छ तर सुसमाचार पनि बुझेको छैन भनेपछि कुन यीशु मान्नेछ. उनीहरू भन्छन् अहिले यस्तो पनि भन्दैछ कि हामी यीशुमा विश्वास गर्छौँ अनि मुस्लिमहरूको देउता र एउटै हो भन्छ, अल्लाह र यीशु एउटै हो भन्छ. अनि उनीहरूले चाहिँ पवित्र आत्मा मानेछ भन्छन् तर उनीहरूको पवित्र आत्मा आफै छ, पवित्र आत्मा उनीहरूलाई त लडाउँछ, उनीहरूलाई त पछार्छ, उनीहरूलाई त रुवाउँछ, हँसाउँछ है. त्यो अर्कै पवित्र आत्मा, अर्कै यीशु, अर्कै पवित्र आत्मा, अर्कै परमेश्वर. त्यसैले हामीले चाहिँ जाँच्नुपर्छ है. त्यसैले हामीले के देख्यौँ भने बालाम चाहिँ इजरायललाई यसरी मूर्ति पूजामा फसाउनुको पछाडि चाहिँ थियो. एकचोटि अब गन्तीमा एकचोटि फर्केर जाउँ भने गन्तीको 31 अध्यायमा अनि यहाँ चाहिँ अब अर्को कुरा हामीले हेर्न लागेछौँ. त्यसैले होसियार हुनुहोस् है, परमेश्वरबाट अन्यत्र लगेर मूर्ति पूजातिर लाने काम चाहिँ गर्छ जुटे शिक्षाले. सबैलाई थाहा भएको सजिलो उदाहरण जुन चाहिँ यो चर्च अफ गड आन्सनलाई मान्नेहरूले उनीहरूले के मान्नेछ, एउटा मान्छेलाई नै, एउटा आइमाईलाई नै ईश्वर मान्नेछ. त्यो त पुरै मूर्ति पूजा हो, मान्छेलाई परमेश्वरको ठाउँमा राखिरहेछ. तर अरूहरू जो त्यसलाई मान्दैनन् तै पनि क्रिस्चियन भनिरहेछ, उनीहरूको बिचमा चाहिँ एकदम सांसारिक क्रियाकलाप हुन्छ है, सांसारिक क्रियाकलापहरू. अनि त्यसो भए परमेश्वर नाम प्रयोग गर्दैमा, यीशु भन्दैमा, पवित्र आत्मा भन्दैमा चाहिँ उनीहरूले चाहिँ मानेको परमेश्वर सत्य परमेश्वर नै हो भनेर चाहिँ नठान्नुहोस्. बालमले पनि यहोवा परमप्रभु नै भन्दै थियो है, परमप्रभुसित जोखानाको कुरा गर्न गइरहेको थियो तर उसले सोचेको परमप्रभु त उसले सोचे जस्तो हुनुहुन्न है. अब 31 अध्यायमा चाहिँ हामी केमा आइपुगेको छौँ भने परमेश्वरले अब मिद्यानीहरूलाई इन्साफ गर्नुहुन्छ, मोआबकै बिचमा उनीहरू मिसिएको थिए अनि बालामलाई पनि इन्साफ गर्नुहुन्छ अनि मूसालाई दिनुभएको अन्तिम कार्य चाहिँ यही पनि थियो. याद गर्नुहोस् है, इस्रायली कहाँ जान लागेछ, प्रतिज्ञाको देशभित्र छिर्न लागेछ, तर मूसा चाहिँ छिर्न पाउँदैन, थाहा छैन. अनि मूसालाई चाहिँ एउटा अन्तिम उसको औपचारिक रूपमा गर्नुपर्ने काम चाहिँ के हो भने यो मूर्ति पूजामा फसाउनेहरूलाई चाहिँ न्याय गर्ने काम चाहिँ सुम्पिनु भएको छ. त्यो चाहिँ 31 अध्यायमा पढ्छ होला. अनि परमप्रभुले मूसालाई यसो भन्नुभयो, दुई पद, मिद्यानीहरूसँग इजरायलीहरूको बदला ल्याऊ, त्यसपछि तिमी आफ्ना मानिसहरू कहाँ मिल्न जानेछौ, भनेको तिमी चाहिँ तिम्रो मृत्यु हुन्छ, तिम्रो शरीर मर्छ अनि तिमी आफै चाहिँ विश्वासी पुरानिमका विश्वासीहरू जसरी स्वर्ग लोकमा होइन त्यसरी प्रयोग गर्नुभएको छ प्रभु यीशुले, अथवा अब्राहमको काखमा जानेछ, तिमी पनि त्यहाँ जानेछ, आफ्ना मानिसहरूका मिल्न जानेछौ भनेको अब्राहमको काख कुरा गरेको. तीन पद पछि चाहिँ पुरै पढेपछि चाहिँ के अरे मुसा यस काममा अगाडि बढ्छ. तीन पद चाहिँ पढ्ने एकचोटि चाखलाग्दो एउटा कुरा चाहिँ यहाँ. अनि मुसाले मानिसहरूलाई यसो भने तिमीहरूमध्ये कति मानिसहरूलाई लडाइँका निम्ति हतियार दिन लगाऊ र मिद्यानसँग परमप्रभुको बदला लिन उनीहरू मिद्यानहरूको विरोधमा जाइ लाग. त्यहाँ पाउनुभयो केही फरक? दुई पदमा चाहिँ परमेश्वरले भन्नुभएको छ यो इजरायलीहरूको बदला लिए, तर मुसाले भन्छ यो चाहिँ परमप्रभुको बदला हो. दुइटै ठिक हो. परमेश्वर बदला दिनुहुन्छ है? परमेश्वर एकदम दया माया मात्र गर्ने होइन, अनि केही नगर्ने भन्थाने होइन. कतिजना त्यस्तै भन्थान्छ, धेरैजना इसाई जगतमा चाहिँ है कसैको केही विरोध नगर्ने होइन. त्यस्तो ईश्वर बाइबलको परमेश्वर त्यस्तो भन्थान्छ, त्यो सही होइन. रोमी बाह्रमा यसरी पठाउँदा नि रोमी बाह्र त्यहाँ परमेश्वरले बदला लिनुहुन्छ. परमेश्वर एकदम पवित्र हुनुहुन्छ र पापलाई उहाँले न्याय गर्नै पर्छ. बाइबल सरस्वती पढ्ने जो त्यो व्यक्तिले पनि त्यो देख्न सक्नुपर्ने होइन. जल प्रलय किन आयो? मानिसहरूको पापले गर्दा. कतिजना मरे? आठजना बाहेक सबै मरे, लाखौं करोडौं मान्छेहरू मरे सृष्टिदेखि होइन. 1500-1600 कति वर्ष भइसकेको थियो. लाभ नसमय बाँच्थे मान्छेहरू, धेरै सन्तानहरू भइसकेको थिए. आठजना बाहेक सबै मानिसहरूलाई परमेश्वरले नष्ट गर्नुभयो. सदोम र गमोरा याद छ, पढ्नु भएको छ, किन नष्ट भयो? उनीहरूको पापले गर्दा, समलिङ्गीहरू. अनि मूर्ति पूजा पनि अनि अनेक घिनलाग्दो कामहरूको कारणले पाँचवटा सहर एकै दिनमा नाश गर्नुभयो. यो चाहिँ हाम्रो अध्ययनमा अलिकति याद गर्छ. त्यो कुनामा चाहिँ के छ अरे? यो गर्दन नदी हो भने चाहिँ त्यो कुनामा के छ? कसलाई याद छ? हामीले अस्तिदेखि सुरु गर्थ्यौँ. यो चाहिँ तपाईँको म्याप हो, यो यही नै हो नक्सा. त्यो कुनामा के छ? यो चाहिँ यर्दन नदी. हामी उत्तरतिर हेर्दैछौँ भने कुनामा चाहिँ गालिल समुद्र. धन्यवाद. कोही कोही याद रहेछ. अनि गालिल समुद्रबाट पानी यर्दन नदी एकदम घुमाउँदो छ, आउँदै 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 कहाँ छिर्दैछ? यतातिर मृत सागर. ठिक. अब मृत सागरको यो किनारमा रहेको होइन, मृत सागर लामो छ होइन, किनार भनेको पाँचवटा सहर माथिदेखि सुरु हुन्छ, गोमोरादेखि सुरु हुँदै तल चाहिँ सदोम छ, अनि बिचमा अरू सहरहरू पनि छ. एकै दिनमा परमेश्वरले नाश गर्नुभयो. आकाशबाट उहाँले चाहिँ गन्धक आगो वर्षाउनु भएको रहेछ. अनि त्यो ठाउँमा अस्ति हामी जाँदाखेरि गन्धकहरू भेट्ने चाहिँ मैले लिएर आएको छु वास्तवमा, गन्धकको डल्लो नै. अनि सबै खरानी छ त्यहाँ. अनि त्यहाँ पहिलाको पुरानो प्राचीन भवनहरू भन्ने सङ्केत पनि भेटिन्छ. हुन त पुरै त्यो अचम्म छ, किनभने मान्छेले बनाएकै चिजको अवशेष हुन् भन्ने पनि त्यो स्पष्ट देखिन्छ. परमेश्वरले न्याय गर्नुहुन्छ, उहाँले बदला लिनुहुन्छ. अनि त्यसैले यहाँ मिद्यानीहरूलाई चाहिँ अब परमेश्वरले न्याय गर्नुहुन्छ. अझ भन्यो भने इजरायलीहरू कहाँबाट आउँदैछन्? उनीहरू मिश्र देशबाट. मिश्र देशलाई पनि न्याय गर्नुभयो. अनि प्रतिज्ञाको देश पुरा खाली छ त? पुरा खाली जग्गामा ओगट्न आइरहेको हो उनीहरू? होइन, त्यहाँ त एकदम शक्तिशाली कनानी जातिहरू छन्, अमोरीहरू छन्, हित्तीहरू छन्, के अरे यबुसीहरू छन्, अनि हिब्रीहरू, विभिन्न जातिहरू छन् त्यहाँ. तर उनीहरूलाई पनि परमेश्वरले अब न्याय गर्नेवाला हुन्थ्यो. परमेश्वरले न्याय गर्न चाहिँ ढिलो चाहिँ गर्नुहुन्छ. एकचोटि चाहिँ कहाँ पढाउँ? उत्पत्ति 15 अध्यायमा छ. उत्पत्ति 15 अध्याय जब परमेश्वरले अब्राहमलाई भन्नुभयो यो भूमि तिमीलाई दिनेछ, तिम्रो जाति यहीँ बस्नेछ, तिमीलाई आशिष दिनेछ. अघि हामीले सुनेको थियौँ त्यो भूमिमा त अरू मान्छेहरू बसिरहेको थिए, परमेश्वरले भन्नुहुन्छ यहाँको मानिसहरूको सत्तामा चाहिँ तिमीहरूलाई यो दिनेछ, अनि त्यहाँको मान्छेहरूलाई के गर्ने, कहाँ पठाउने उनीहरूलाई? परमेश्वरले भन्नुभयो उनीहरूलाई चाहिँ म नाश गर्नेछु। परमेश्वरले बदला दिनुहुन्छ, तर उहाँले चाहिँ नाश गर्नु चाहिँ एकदम ढिलो गर्नुहुन्छ। 15:16 अब्राहमलाई के भन्नुभयो भने अहिले नै चाहिँ यो देश दिन्न, 400 पर्ख भन्नुहुन्छ। 400 16 हेर्नुहोस् त, तर 4 उनीहरू यहाँ फर्केर आउनेछ, तिम्रो जाति चाहिँ मिश्रमा पुग्नेछन्, 400 त्यहाँ बस्नेछन्, अनि 400 उनीहरू यहाँ आउनेछन्। किन 400 पर्खने प्रभु? परमेश्वरले भन्नुहुन्छ किनकि समय भएको छैन। के को समय भएको छैन? यहाँ बस्ने जातिहरूको पाप कचौरामा भरिँदैछ तर भरिएको छैन है। एउटा भाँडा सम्झनुहोस्, अनि मानिसले पाप गर्दैछ होइन, अनि कचौरा भरिँदै भरिँदै तर भरिया छैन, अनि नभरिएसम्म परमेश्वरले न्याय पनि गर्नुहुन्न रहेछ। उहाँ एकदम रिसाउनुमा ढिलो, हामी त अलिकति एक थपा देख्न छ न्याय गर्छ है, किन गरे त्यसो है? परमेश्वर चाहिँ पर्खिँदै हुनुहुन्छ है, मौका दिनुहुन्छ कि एकदम मौका दिनुहुन्छ। अनि यी मानिसहरू एकदम मूर्ति पूजामा डुबेका थिए, सबै त्यो उत्खननबाट नै देखिएको छ कि अति घिनलाग्दो खालको धर्म पूजा आजा मूर्ति पूजा जुन रोमी 1 लेखेको छ नि उनीहरूकै बयान थियो। परमेश्वरलाई जानेर पनि परमेश्वरलाई उनीहरूले आफ्नो ज्ञानमा राख्न चाहेन, अनि परमेश्वरले उनीहरूलाई आपसमा आफ्ना शरीरहरूलाई पुरुष पुरुष स्त्री स्त्री अशुद्ध कामहरू गरून् भनेर छोडिदिनु भयो, त्यागिदिनु भयो इत्यादि। अनि परमेश्वरले भन्नुहुन्छ समय भएको छैन, के को समय भएको छैन? उनीहरूको पाप भरिन बाँकी छ। हेर्नुहोस् न यहाँ यसरी लेखेको छ, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पुरा भएको छैन। कहिले पुरा हुन्छ? 400 लाग्छ। परमेश्वरलाई सबै कुरा थाहा छ, अनि 400 इजरायल आइपुग्यो, अब ढोकामै छ, अब यिनीहरूको नाश हुने बेला आइसक्यो। विश्वास गर्न चाह्यो भने सक्छन्, अनि कोही कोहीले गर्छन् पनि, हामीले अध्ययनमा देख्नेछौँ रुथ भन्नेले विश्वास गर्छ, अलि पछि एउटा एरुथले के अरे राहा भन्नेले विश्वास गर्छ, रुथ भन्नेले विश्वास गर्छ, विभिन्न व्यक्तिहरू छन्, धेरै त छैनन् तर छन्, कतिजना हामीले उल्लेख पनि छैनन् होला, तर अधिकांश चाहिँ उनीहरू आफ्नो पापलाई नत्याग्ने अवस्थामा छन्। त्यसैले चाहिँ यसो विचार गर्नुहोस्, जब हामी चाहिँ अरूलाई सुसमाचार बाँड्न जान्छौँ, के निश्चित छ भने धेरै जसले विश्वास गर्दैन, तर परमेश्वरले त सबैले विश्वास गर्न भन्ने चाहिरहनु भएको छ, तैपनि हामीले उनीहरूलाई सुनाउनु पर्छ। अनि धेरै जसो समय चाहिँ हामीले के गरिरहेछ भने उनीहरूको अधर्मको पाप बढ्दैछ, झन्झन उनीहरू कठोर हुन्छ, उनीहरू नाश हुने समय झन्झन नजिक आउँछ। परमेश्वरले त्यो पनि गर्न चाहन्छ, परमेश्वरले चाहिँ समय नभइकन न्याय नै गर्नुहुन्न। अनि हामीले सुसमाचार कैयौँपटक प्रचार गर्दा 2-3 विश्वास गर्छ, अधिकांशले चाहिँ आफ्नो न्यायमाथि चाहिँ उनीहरूले आफ्नो लाल मोर छाप लगाए जस्तै हो। त्यसैले रोमी 12 भए पनि त्यहाँ पढेर हामी अन्त गर्नेछौँ है, रोमी 12 त्यहाँ हामी चाहिँ अहिले इजरायलको समयमा होइन, इजरायललाई अहिले परमेश्वरले थाकिराख्नु भएको छ, इजरायल अहिले पुरै अविश्वासमा छ। तपाईँ इजरायल जानुभयो भने उनीहरूलाई जस्तो सुषमा सुनाउन अरूलाई बरु सजिलो हुन्थ्यो होला, उनीहरूलाई गाह्रो पर्छ। उनीहरू चाहिँ पुरै कठोरतामा छन्, अविश्वासमा छन्, अनि परमेश्वरले यस्तै हुन्छ भन्नुभएको, अनि उनीहरू अविश्वासमा रहन्छ के गरिरहनु भएको छ? परमेश्वरले चाहिँ सारा संसारको अरू जातिहरूबाट चाहिँ बोलाइरहनु भएको छ सुसमाचारद्वारा, अनि नेपालीहरू आइरहेका छन्, चाइनिजहरू आइरहेका छन्, इरानियनहरू आइरहेका छन्, अरबियनहरू आइरहेका छन्, अफ्रिकनहरू आइरहेका छन्, जो कोही आइरहेका छन् है, अनि परमेश्वरको यो मण्डली उहाँले चाहिँ बनाउँदै हुनुहुन्छ। अनि तर इजरायल चाहिँ पुरा अविश्वासमा छन्, तर एक दिन चाहिँ उनीहरू फर्किनेछन्, उनीहरूलाई ठुलो 7 सङ्कष्ट भएपछि, उनीहरूको 3/2 मरेपछि, सारा संसारले उनीहरूलाई घेरेर नाश गर्न खोजेर उनीहरू त्यसबाट उम्केपछि उनीहरूले विश्वास गरेछ। तर अहिले चाहिँ हामी अनुग्रहको समयमा बाँचिरहेका छौँ। अहिले चाहिँ परमेश्वरले तुरुन्त मिद्यानीहरूलाई दण्ड दिए जस्तो दिनुहुन्न। मिद्यानीहरूलाई त तुरुन्त तुरुन्तै पायो उनीहरूले दण्ड, खत्तमै भयो। तपाईँले 31 अध्याय हेऱ्यो भने उनीहरू सबै त नाश भएनन्, किनभने पछि पनि उनीहरू देखा पर्छन्, तर उनीहरू एकदमै शक्तिहीन पारिन्छन् मिद्यानीहरू, धेरैजना मारिन्छन्। तर अहिले चाहिँ फरक समय छ, हेर्नुहोस् त 9:18 पदमा, 12:18 रोमी 12:18, सम्भव भए तिमीहरूबाट जहाँसम्म हुनसक्छ सबै मानिसहरूसँग मेल मिलापमा बस्छ। संसारसँग मित्र हो चाहिँ भने होइन नि, उनीहरूसँग कहिले पनि सम्झौता नगर। तर 19 पदमा, हे प्रिय हो, तिमीहरू आफैले के नल्याऊ, बदला नल्याऊ, तर बरु क्रोधलाई ठाउँ दियो, किनकि लेखिएको छ बदला लिने काम मेरो हो, म नै बदला दिनेछु, प्रभु भन्नुहुन्छ। प्रभुले बदला दिनुहुन्छ, तर तुरुन्त तुरुन्त होइन रहेछ। अहिले चाहिँ कहिले चाहिँ हामीलाई तुरुन्त दिदियो जस्तो लाग्छ होला, तर त्यसरी गर्नुहुन्न। हामी दाइ यदि परमेश्वरले तुरुन्त बदला हामीले चाहेको जस्तो अरूलाई दिएको भए हामी पनि खत्तम भइसक्यो पहिले, हामीले विश्वास गर्न अगाडि, किनभने तुरुन्त हामीलाई पनि प्रभुले बदला दिनुपर्ने हुन्थ्यो। तर प्रभु चाहिँ रिसाउनुमा ढिलो गर्नुमा, त्यसैले गर्दा यो अन्तिम खण्ड एकचोटि हामी पढ्नेछौँ, दोस्रो पत्रोसमा। तर एकछिन सर त्यहाँ जान बाटोमा रहौँ, दोस्रो थेसलोनिकी 1 है, दोस्रो थेसलोनिकी 1, बदलाको दिन आउँदैछ। दोस्रो थेसलोनिकी 1 अध्याय, दोस्रो थेसलोनिकी 1 अध्यायको हामी पढ्नेछौँ 7-8 पद। र तिमी दुःख भोग्नेहरूलाई, क्रिस्चियनहरूलाई सतावटको कुरा, दुःख भोग्नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्वरको निम्ति धर्मसङ्गत कुरा हो। त्यस समयमा जब प्रभु येशु स्वर्गबाट आफ्ना सामर्थ्य दूतहरूका साथमा तन्किरहेको आगोमा प्रकट हुनुहुनेछ। प्रभु येशु हो तन्किरहेको आगोमा आउनुहुनेछ एक दिन। किन? 8 पद, परमेश्वरलाई नचिन्नेहरू र हाम्रो प्रभु येशु ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ। सुसमाचार विश्वास नगर्नु भनेको चाहिँ सुसमाचार पालन नगर्नु, पश्चाताप गर भन्ने हुन्छ परमेश्वरले, हामी गर्दैनौँ भन्दैछ संसारले। प्रभु येशु दङ्गिरहेको आगोमा आएर बदला दिनुहुन्छ। तर 2000 वर्ष भइसक्यो आउँदैन तिमीहरूको प्रभु भन्छ अरे दोस्रो पत्र 3 अध्यायमा जाउँदा, संसारले आज त्यही भन्दैछ। यो बाइबल विश्वास गर्नेहरू यिनीहरू हावाको कुरा गर्छन् भनेर उनीहरू चाहिँ अहिले हामीलाई खिसी गर्छन्, अनि ठ्याक्कै यसरी खिसी गर्छन् भनेर पत्रुसले 2000 वर्ष अगाडि प्रभुको आत्माद्वारा यसरी लेखेको थियो। दोस्रो पत्रुस 3 अध्यायको 3 पदमा, पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् जो तिनीहरूका आफ्नै अभिलाषाहरू अनुसार हिँड्छन् र यसो भन्छन्। के भन्छन् यी अन्तिम दिनहरूमा गिल्ला गर्नेहरूले? 4 पद, खै उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? खै त 2000 वर्ष भइसक्यो येशु ख्रीष्ट म फेरि आउनेछु भनेर गा होइन आउँदैन अब तिमीहरूको प्रभु भनेर उनीहरूले चाहिँ भन्नेछन्। अनि के भइरहेछ भने अहिले सुन्नुहोस् है, इसाई क्रिस्चियन भन्नेहरू चाहिँ पनि उनीहरूले यो सत्यतालाई अब इन्कार गर्दैछ, प्रभु येशु फेरि आउनुहुन्छ भन्ने कुरालाई मान्ने विश्वासी एकदम थोरै छन्। उनीहरूले चाहिँ भन्दैछन् येशु ख्रीष्टले हामीलाई उठाएर लैजाने, पहिलो फेसुनिकी 4 अध्यायको त्यो सुन्दर सुन्दर प्रतिज्ञा, हाम्रो जिउँदो आशा, त्यो चाहिँ सही होइन। उहाँ 70 AD आइसक्नुभयो अरे, जब यरुसलेमलाई उहाँले चाहिँ साफ गर्नुभयो अरे। यस्तो प्रकारले उनीहरूले चाहिँ गलत अर्थहरू लगाउँछन् है। त्यसैले अविश्वासीदेखि विश्वासी हुँ भन्नेहरूले पनि उनीहरू होइन होइन प्रभु येशु आगमन त्यो कुरा नगरौँ, बरु यो संसारलाई राम्रो बनाऊ न, हामी चाहिँ समाज सेवा गरौँ, हस्पिटलहरू खोलौँ, हामी चाहिँ होइन गएर हामी सडकहरू सफा गरौँ होइन, यस्तैपट्टि लागिरहेछ।
तपाईँहरूले पनि देख्नुहुन्छ
हामी चाहिँ एकदम सानो संख्यामा पर्छौँ अन्तिम दिनहरू प्रभु यीशु आजै आउन सक्नुहुन्छ के तपाईँ त्यो विश्वास गर्नुहुन्छ आजै प्रभु यीशुले मलाई लान सक्नुहुन्छ साँचो बाइबली विश्वासीहरूलाई चाहिँ परमेश्वरले दिनुभएको सबभन्दा सुन्दर आशा यही शब्द हो म फेरि आउँदैछु तर जिल्ला गर्नेहरूले भन्छन् खै उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो उनीहरूले भन्छन् किनकि पिता पुर्खाहरू मरेका समयदेखि यत्रो वर्ष भइसक्यो सबै कुराहरू सृष्टिका सुरुबाट जस्ता थिए त्यस्तै चलिरहेका छन् उनीहरू चाहिँ इतिहासलाई बिर्सन चाहन्छन् पाँच पद के को विषयमा जल प्रलय उनीहरू ख्याल राख्न चाहँदैनन् पाँच पद किनकि तिनीहरू यस कुराको विषयमा अजान रहन चाहन्छन् जान जाने नजाने जस्तो गर्न चाहन्छन् परमेश्वरको वचनद्वारा प्राचीन आकाशहरू भए अनि पृथ्वी पानीबाट र पानीद्वारा रहिरहेको थियो जुन पानीद्वारा त्यस बेलाको संसार पानी नै पानी भएर नष्ट भयो अनि त्यसो भए त्यसपछि के हुन्छ त सात पदमा त अब त्यो बेला त पानीले नष्ट भयो अब चाहिँ के आउँदैछ आगो आउँदैछ आगोले नष्ट हुनेवाला छ अथवा मान्छेहरूले चाहिँ पत्याउँदैन अब म सोध्छु तपाईँलाई नुहको बेलामा पत्यायो होला पानी आएर नाश गर्छ भनेर पत्याउने कतिजना थिए यति पनि थिएन यतिजना थिए है त्यसैले आगो साँच्चै आउँछ परमेश्वर झुट बोल्नुहुन्न भयानक सात पद्म ल्याएछ र त्यही वचनद्वारा अहिलेका आकाशहरू र पृथ्वी जोगाइएका छन् न्यायको दिन र भक्तिहीन मानिसहरूका विनाशका लागि आगोको निम्ति साँचिएका हुन् तर किन ढिलो गरे त परमेश्वरले यसको जवाब के हो भने परमेश्वर कहिले पनि ढिलो गर्नुहुन्न परमेश्वर आफ्नै समय तालिका अनुसार चलिरहनु भएको छ समयलाई हामीले हेरे जस्तो परमेश्वरले हेर्नुहुन्न आठ पदमा त्यो लेखेको छ तर प्रियहरू हो यस एउटा कुराको विषयमा अजान नरहो प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तो हो र हजार वर्ष एक दिन जस्तो हामीलाई चाहिँ हजार वर्ष निकै लामो लाग्छ परमेश्वरले भन्नुभयो एक हजार वर्ष बित्यो लामो लाग्यो मेरो लागि एक दिन बित्यो भन्नुहुन्छ उहाँले अनि तर यो त धेरै लामो भयो नि किन तपाईँ तुरन्त नगर्नु भएको कारण नौ पदमा छ किनभने कोही पनि नाश नहोस् भनेर नौ पद कतिले ढिलाइ भनी सम्झे चाहिँ आफ्नो प्रतिज्ञाबारे प्रभु ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैले के गरून् पश्चाताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ के देखाउनुहुन्छ धीरज दिशाउनुमा ढिलो सबैले पश्चाताप गरून् तपाईँलाई प्रश्न पश्चाताप गर्नुभएको छ तपाईँ गर्नुपर्ने नि यही हो पुरै फर्किने उहाँका आफ्नो पापबाट आफ्नो मूर्तिहरूबाट ख्रिस्ट येशूमा विश्वास गर्ने हामीले गर्नुपर्ने यो हो अनि यो संसारलाई के हुन्छ त त्यसपछि दस पदमा बताएको छ जलेर जान्छ तर प्रभुको दिन चाहिँ राति चोर आए चाहिँ आउनेछ जसमा आकाशहरू ठुलो शब्द गरेर बिति जानेछन् तत्त्वहरू प्रचण्ड तापले गर्दा पग्लनेछन् र पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन् अनि हामी चाहिँ के गरिरहेछौँ त अहिले यदि त्यस्तो हुन लागिरहेछ भनेर हामीलाई थाहा छ भने हामीले गरिरहनु पर्ने के हो हामी त उहाँको आगमनको बाटो हेर्दै पवित्र जीवन जिउनु पर्ने हो एघार पदमा यही लेखेको छ जब यी कुराहरू पग्लिने छन् तब परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै सबै पवित्र चालचलन र भक्तिमा तिनीहरू कस्तो किसिमको मानिसहरू हुनुपर्छ त प्रश्न विश्वासीलाई है प्रभु यीशु आउनुहुँदाखेरि चाहिँ तपाईँलाई के गरिरहेको भेट्टाउनुहुन्छ त उहाँले के चौध पदमा लेखेको जस्तो भेट्टाउनुहुन्छ यसकारण प्रियहरू विश्वासीलाई भन्नुहुन्छ जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ भविष्य थाहा छ त उहाँद्वारा मेलमिलापमा निष्कलङ्क
र निर्दोष अवस्थामा भेट्टाइने प्रयत्न गर।
ख्रिस्टमा त हामी निर्दोष भइसक्यौँ, ख्रिस्टमा हामी चाहिँ परमेश्वरको शान्ति पाइसक्यौँ, ख्रिस्टमा हामीले धार्मिकता पनि पाइसक्यौँ। अब उहाँले भन्नुहुन्छ जे पाएको त्यो अनुसार हिँड, ताकि म आउँदाखेरि चाहिँ बेमेल नभेटियोस् यहाँ। त्यसैले प्रभुले हामीलाई चाहिँ त्यो दिन टोक्नु भएको छैन, ताकि कुनै पनि दिनको लागि तयार होस् भनेर। अनि तपाईँहरू यदि कोही विश्वास गर्नु भएको छैन भने चाहिँ तपाईँले चाहिँ के गर्नुहुन्छ? पन्ध्र पदमा तपाईँले गर्नुपर्ने चाहिँ यो हो, अनि हाम्रा प्रभुको धीरज चाहिँ मुक्ति हो भनी सम्झ। प्रभुले चाहिँ ढिलो गरे जस्तो देखिन्छ भने यो किन हो भने तपाईँले मुक्ति पाओस् भनेर। उहाँले चाहिँ 2000 वर्ष पर्खनुको कारण यो हो कि तपाईँले चाहिँ पश्चाताप गर्नुभएको होस्। अहिले मुक्तिको मौका छ अहिले, त्यसैले हामी देख्छौँ परमेश्वरले बदला चाहिँ दिनुहुन्छ। इजरायलको समयमा जस्तो चाहिँ होइन, इजरायलको समयमा चाहिँ त्यो प्रबन्ध नै बेग्लै थियो, उनीहरूसितको उहाँको कारोबार र व्यवहारको आधार नै फरक थियो। हामी चाहिँ यीशु ख्रीष्टको अनुग्रह देखाउने भाँडा हो, हाम्रो प्रभु रिसाउनमा ढिलो हुन्छ, हामी प्रभु चाहिँ हाम्रो प्रभु चाहिँ तपाईँले मुक्ति पाएको चाहनुहुन्छ भनेर हामी गवाही नभयो। अनि हामी चाहिँ संसारसँग मित्र भएर चाहिँ यो गर्न सक्दैन। विजय भाइले पनि अघि भए उनीहरूभन्दा फरक भएर, उनीहरू जस्तो भएर होइन, उनीहरूभन्दा बेग्लै भएर। बेग्लै भन्नाले चाहिँ हामी एकदम विचित्र खालको स्वभाव लिएर होइन, अनौठो अप्ठ्यारो खालको मान्छे भइदिएर होइन, त्यो चाहिँ होइन, त्यो बनावटी खालको भिन्नता होइन। तर पवित्र शास्त्रमा हेर्दा हेर्दा प्रभुको महिमामा हामी बदलिँदै जाने, पवित्र आत्माले गर्ने कार्य हो हाम्रो हृदयभित्र जब हामी उहाँको वचनलाई ध्यान दिन्छौँ र उहाँको बाटो हेर्छौँ र उहाँलाई नियन्त्रण गर्न दिन्छौँ। उहाँले बदल्नुहुन्छ, हामीले बिक्री गरेर हामी बदलिने होइन, भरोसा गरेर अनुसार।